Рут, 4 дняй.
Я не знаю, что это будет тема. Рут, это пустак, это бихани, после скандиса.
Рут, 4 дняй. Ми икхара дэхи, байс, сама байла сар сарти едеса. Рут, 4 дняй. Икхара дэхи байс. अनि मूल ढोकामा भएका सबै मानिसहरू र बुढा प्रधानहरूले भने हामी साक्षी छौं तपाईको घरमा आउने यी स्त्रीलाई परमप्रभुले राहेल र लिया जस्तै बनाउन् जुन दुई जनाले इस्रायलको घर निर्माण गरे अनि तपाईले एफ्रातमा वीरता साथ काम गर्नुहोस् र बेथलेहेममा प्रसिद्ध बन्नुहोस् अनि जुन सन्तान परमप्रभुले तपाईलाई यी जवान स्त्रीबाट दिनुहुनेछ उसद्वारा तपाईको घर पेरेसको घर जस्तै होस् जसलाई तामारले यहुदाका निम्ति जन्माइन् यसरी बोजले रुथलाई लगे अनि उनी तिनकी पत्नी भइन् अनि जब तिनले उनीसँग सहवास गरे तब परमप्रभुले उनलाई गर्भधान दिनुभयो अनि उनले एउटा छोरा जन्माइन् अनि स्त्रीहरूले नाओमीलाई भने परमप्रभु धन्य कहौं जसले आज तिमीलाई छुटाउने वाला नातेदार बिना छोड्नु भएको छैन र इस्रायलमा उनको नाम प्रसिद्ध होस् अनि यो तिम्रा निम्ति तिम्रो जीवनलाई हरियो परियो पार्ने र तिम्रो बुढेसकालमा पालन पोषण गर्ने हुनेछ किनभने तिम्री बुहारी जसले तिमीलाई प्रेम गर्छिन् जो तिम्रा निम्ति सात छोराहरूभन्दा उत्तम छिन् तिमीले उसलाई जन्माइदियो अनि नाओमीले त्यस बालकलाई लिइन् र उसलाई आफ्नो छातीमा राखिन् र उसकी धाई आमा बनिन् अनि तिनका छिमेकी स्त्रीहरूले यसो भन्दै उनलाई नाम दिए नाओमीले एउटा छोरा जन्माएकी छिन् अनि तिनीहरूले उसको नाम ओबेद राखे उनी चाहिँ दाउदका बाबु इसाईका बाबु हुन् अब पेरेसको वंशावली यही हो पेरेसले हेस्रोनलाई जन्माए अनि हेस्रोनले रामलाई जन्माए र रामले अमिनादाबलाई जन्माए अनि अमिनादाबले नहसोनलाई जन्माए र नहसोनले सलमोनलाई जन्माए अनि सलमोनले बोअजलाई जन्माए र बोअजले ओबेदलाई जन्माए अनि ओबेदले इसाईलाई जन्माए अनि इसाईले दाउदलाई जन्माए अनुसामी प्रार्थना गरौँ भनेछौँ प्यारो पिता धन्यवाद छ रुथको पुस्तकको बाँकीको अध्ययनहरू तपाईँमा राख्छौँ सहायता गरिदिनुहोस् बुझ्नलाई अनि यहाँ भएको अद्भुत सत्ता देख्नलाई अनि एक एक हृदयमा तपाईँको वचनले काम गर्नुभएको पिता अनि रुथको पुस्तकबाट तपाईँको अद्भुत कामहरू देख्न तपाईँ कस्तो परमेश्वर हुनुहुन्छ भने देख्नलाई तपाईँको पुत्र ख्रिस्टले कसरी हामीलाई छुटाउनु भयो भने देख्नलाई जे जे कुराहरू यहाँ लेख्नुभएको छ त्यो सबै कुराहरूमा धन्यवाद छ पिता हामीलाई अझ सिकाउनुहोस् प्रार्थना गर्छौँ र मुक्ति दादा प्रभु येशूको नाममा यहाँ यो खण्डबाट पहिलो कुरा हामी के देख्छौँ भने ईश्वरीय विवाह चाहिँ सबैको निम्ति आशिषको कुरा हो जहाँ ईश्वरीय विवाहहरू हुन्छन् त्यसले जहिले पनि आशिष ल्याउँछ ईश्वरीय विवाह छैन भने यो चाहिँ दुःख लाग्दो घटना हो अनि यसले आशिष ल्याउँदैन यहाँ 11 पदमा र 12 पदमा ती बुढा प्रधानहरूले अनि सबै मानिसहरूले बोज र रुथलाई आशिष दिँदैछन् अनि विवाह चाहिँ सबैको सामु आदरको योग्य हुन्छ अनि यसले आशिषहरू लिएर आउँछ उनीहरूको आशिषहरूलाई चाहिँ विचार गरौँ यसरी भन्दैछन् उनीहरूले 11 पदमा हामी साक्षी छौँ अनि विवाह चाहिँ मानिसहरूको सामु गरिन्छ साक्षीको लागि परमेश्वरसँगको सम्बन्ध भयो अनि आशिष दिन्छ तपाईँको घरमा आउने यी स्त्रीलाई परमप्रभुले राहेल र लेया जस्तै बनाउन् हुन त लेया याकुब वा इस्रायलको पहिलो पत्नी थियो दिदी थियो राहेल चाहिँ बहिनी थियो तर यहाँ राहेलको नाम चाहिँ अगाडि ल्याइन्छ लियाको नाम पछाडि ल्याइन्छ नाम छुटाएको छैन दुवैको नाम प्रयोग गरिन्छ अनि यसको केही आत्मिक अर्थहरू छ राहेल को नाम पहिला प्रयोग गरिएको छ किनभने राहेल चाहिँ याकूबले प्रेम गरेकी गरेको पत्नी थिइन्। लेआको नाम पनि लिइन्छ किनभने लेआ चाहिँ फलवान थिइन् राहेल भन्दा। इसरायल वा याकूबको 12 छोराहरू 12 कुलमध्ये 6 चाहिँ लेआबाट जन्मेको थियो अनि 2 चाहिँ राहेलबाट अनि बाँकी चाहिँ उनको दासीहरूबाट। तर यी 2 इसरायल वा याकूबको घरलाई निर्माण गरेका थिए। यहाँ के देख्छौँ भने हामी पहिला ख्रिस्टको प्रेमको पात्र बन्नुपर्छ अनि बल्ल हामी उहाँको निम्ति फलवान हुन सक्छौँ। कुनै विश्वासीको देखासिखी गरेर उनीहरू जस्तै बनेर हामी उहाँको निम्ति फलवान हुन सक्दैनौँ यदि हामी पहिला उहाँको प्रेमको पात्र भएका छैनौँ भने, यदि पहिला हामी उहाँको प्रेमको भागी भएका छैनौँ भने। तर अर्को कुरा के पनि सिक्छ नि हो, जब एउटा व्यक्तिले ख्रिस्टलाई विश्वास गर्छ अनि यो मण्डलीमा हुन्छ वा ख्रिस्टको दुलहीको रूपमा आउँछ, मण्डलीको जिम्मेवारी भनेको चाहिँ मण्डली फलवान हुनु हो, मण्डली प्रभुमा बढ्नु हो। एफएसीको पुस्तक हामी जमाएका छैन अनि त्यहाँ केही कुराहरू हामी हेर्दैछौँ। एफएसी 5 मण्डलीलाई जो अधिकांश अन्य जातिहरूबाट बनेको ख्रिस्टको शरीर हो, मण्डलीलाई ख्रिस्टको दुलही वा पत्नीको रूपमा चित्रण गरिएको छ। एफएसी 5:22-23 खण्डमा छ अनि यहाँ सबै पढ्ने छैन तर 22 हे पत्नीहरू हो, प्रभुको अधीनमा रहे चाहिँ आफूलाई आआफ्ना पतिको अधीनमा सुम्प, किनकि पति पत्नीका शिर हुन्। अनि यहाँ भन्न थाल्छ जसरी ख्रिस्ट पनि मण्डलीका शिर हुनुहुन्छ, त्यसैले पति पत्नीको सम्बन्ध राम्रोसँग बुझ्नलाई ख्रिस्ट र मण्डलीको सम्बन्ध राम्रोसँग बुझेको हुनुपर्छ। अनि उहाँ नै शरीरका मुक्तिदाता हुनुहुन्छ, यसकारण जसरी मण्डली ख्रिस्टको अधीनमा छ उसरी नै पत्नीहरू पनि हरेक कुरामा आआफ्ना पतिका अधीनमा रहन्। त्यसपछि यहाँ प्रेम गर्ने कुरा देखाउन थाल्छ 25 हे पतिहरू हो, आआफ्ना पत्नीलाई प्रेम गर जसरी ख्रिस्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो र त्यसका निम्ति आफूलाई अर्पण गर्नुभयो, त्यसलाई वचनद्वारा जलको स्नानले शुद्ध गरी पवित्र पार्नलाई र महिमित मण्डलीको रूपमा त्यसलाई आफ्नो सामु उपस्थित गराउनलाई जसमा दाग वा चाउरी वा यस्तैहरू कुनै कुरा हुँदैन तर त्यो पवित्र र निष्कलङ्क हुन्छ। त्यसैले मण्डली ख्रिस्टको दुलही वा पत्नीको रूपमा देखाएको देख्छौँ। तर राहेल जस्तो मात्र होइन, मण्डली लेआ जस्तो पनि हुनुपर्छ, फलवान हुनुपर्छ। एफएसी के पुस्तकमा छौँ 4:16 पनि हामीहरू यहाँ भनेको छ उहाँबाट नै सम्पूर्ण शरीरले हरेक अङ्गको नाप मुताबिकको प्रभावकारी काम अनुसार, अनि हरेक विश्वासीहरू उहाँको अङ्गहरू हुन्, पुरै मण्डली उहाँको शरीर हो, त्यसैले हरेक अङ्गको नाप मुताबिक हरेक व्यक्तिलाई उहाँले दानहरू दिनुभएको छ, हरेक व्यक्तिलाई उहाँ प्रयोग गर्न चाहनुहुन्छ, हरेक व्यक्तिलाई विभिन्न किसिमले उहाँले नाप मुताबिक दिनुभएको छ हो, त्यो अनुसारको प्रभावकारी काम अनुसार हरेक जोर्नीको सहायताद्वारा टम्म मिलेर र एकसाथ बाँधिएर प्रेममा आफ्नै उन्नति गर्नका निम्ति शरीरको वृद्धि गर्दछ। मण्डली वृद्धि भएको उहाँको इच्छा हो। कति मण्डलीहरू छन् जहाँ ख्रिस्टको गवाही हुनलाई उनको ध्यान छैन, ख्रिस्टको निम्ति राजदूत हुनलाई त्यहाँ त्यो त्यो कुरामा जोड दिएको छैन, त्यसैले उनीहरू कहिले पनि बढ्न सक्दैनन्, त्यो मण्डली बिरामी भएको छ। तर हामीहरू ख्रिस्टको निम्ति राजदूतहरू हौ अनि हामीले उहाँको प्रेम पाएका छौँ भने हामी उहाँको काम पनि गर्नुपर्छ। ख्रिस्टले भन्नुहुन्छ सारा संसारमा जाऊ र हरेकलाई सुसमाचार प्रचार गर। हामी नारायणघाट मण्डली साथै सर्दी चर्च पनि कतिजना हुनुहुन्छ, हामीहरू उहाँको नामको गवाहीहरू हुनुपर्छ, हामीले उहाँलाई प्रचार गर्नुपर्छ विभिन्न व्यक्तिहरूलाई, उहाँको नाम कसरी गवाही हुनुपर्छ, सुसमाचार प्रचार गर्नमा हामी हाम्रो जोड हुनुपर्छ। तपाईँसँग तपाईँको झोलामा ट्र्याक्सहरू होस्, जब मौका पाउनुहुन्छ दिनुहोस्, जब मौका पाउनुहुन्छ कुरा गर्नुहोस्। तपाईँले के गर्नुभयो होइन, तर ख्रिस्टले तपाईँको लागि के गरिदिनु भयो, उहाँको प्रेमको कुरा गर्नुहोस्। यसरी रुथलाई यसरी आशिष दिँदैछ, यो रुथले चाहिँ राहेल र लिया जस्तै परमप्रभुले वर्णन भएको होस्। यो रुथलाई भनेको प्रेमको पात्र पनि होस्, पौवान पनि होस्, अनि उसले चाहिँ घर निर्माण गरोस्। अनि यो निर्माण भन्ने शब्द चाहिँ हिब्रूमा छोरा भन्ने शब्द र निर्माण भन्ने शब्द चाहिँ एउटै जराबाट आउने कुरा है, सन्तान वा छोरा, घर निर्माण गर्ने कुरा, बनाउने कुरा। अनि अरू आशिषहरू पनि दिन थाल्छ, तपाईँ वीरता साथ काम गर्नुहोस्, व्यवसायमा प्रसिद्ध बन्नुहोस्। अनि बाह्र पदमा रुथ चारको बाह्रमा त्यहाँ चाहिँ जुन सन्तान परमप्रभुले तपाईँलाई जवान स्त्रीबाट दिनुहुनेछ उसद्वारा तपाईँको घर पेरेसको घर जस्तै होस्, जसलाई तामारले यहुदाको निम्ति जन्माए। यहुदाको अरू छोराहरू थिए उसको पत्नीबाट, तर सबै दुष्ट भएको हुनाले प्रभुले उनलाई दुईटा छोरालाई उनलाई मार्नुभएको देख्छौँ। अनि त्यसपछि यहुदाको बुहारी तामारबाट चाहिँ उसले एउटा छोरा जन्माउँछ जो चाहिँ पेरेस छ। अनि यही पेरेसको घरानाबाटै घरानालाई प्रभुले चुन्नुहुन्छ मसीहको लागि, वंशावलीको लागि, अनि उसलाई त्यही आशिष दिइरहेको छ। रुथ पनि बाहिरको स्थिति अन्य जाति, तर ऊ चाहिँ अब परमेश्वरको वंशावलीमा प्रभुले प्रवेश पाएको छ। मत्ती एक अध्यायमा हेर्नु भने रुथ पनि ख्रिस्टको वंशावलीमा समावेश भएको देख्छौँ। तर यो बाह्र र तेह्र पदबाट अर्को एउटा कुरा म पढ्न चाहन्छु। बाह्र पदमा चाहिँ यहाँ भनेको छ, जुन सन्तान परमप्रभुले तपाईँलाई यी जवान स्त्रीबाट दिनुहुनेछ, जुन सन्तान परमप्रभुले दिनुहुनेछ, त्यसलाई हामी तेह्र पदसँग जोडेर हामी हेर्नेछौँ। तेह्र पदमा यसरी लेखेको छ, यसरी बोजले रुथलाई लगे, उनीहरूको विवाह भयो, अनि उनी तिनकी पत्नी भइन्। अनि जब तिनले उनीसँग सहवास गरे तब कसले पढ्दै हुन्छ तेह्र पदमा, तब कसले परमप्रभुले उनलाई के दिनुभयो, गर्भधान दिनुभयो। यहाँ के देख्छौँ भने विवाह चाहिँ सन्तानको लागि पनि हो, वा विवाह चाहिँ फलको लागि हो। अनि के देख्छौँ, परमप्रभुले नै गर्भधान दिनुहुँदो रहेछ। गर्भमा आएको बच्चा कसले दिनुभएको, परमप्रभुले दिनुभएको। बाइबलमा छोराछोरीहरूलाई परमेश्वरको इनाम भनिएको छ। अब इनाम पाउन कसलाई मन पर्दैन, छोराछोरीहरू परमेश्वरको इनामहरू हुन्। यो चाहिँ भजन सङ्ग्रह 127 3 लेखेको छ, हामी एकछिन त्यहाँ पल्टाउँ, पल्टा हेरौँ। भजन सङ्ग्रह 127 अध्यायको 3 पदमा किनभने व्यक्तिहरूमा चाहिँ एउटा यस्तो सोचाइ छ, छोराछोरीहरू चाहिँ बोझ हो भन्ने खालको सोचाइ, एउटा खतरा छ त्यहाँ। त्यसरी त पहिला करियर बनाऊ, पहिला अलिकति पैसा कमाऊ, अनि पाल्न सक्ने भएपछि हामी जन्माउला भन्ने खालको सोचाइहरू हुन्छ। तर हामी के देख्छौँ भने, यदि हामीले परमेश्वरको वचन अनुसार हेर्न सिक्यौँ भने छोराछोरीहरूप्रतिको हाम्रो आचरण बदली हुन्छ। वास्तवमा उनीहरूप्रतिको हाम्रो विचार बदली हुन्छ, अनि बाइबलीय हुन्छ। बाइबलले के भन्छ छोराछोरीको विषयमा, यहाँ भन्छ, हेर छोराछोरीहरू परमप्रभुले दिनुभएको हकको सम्पत्ति हुन्, अनि गर्वको फल चाहिँ उहाँको के हो, इनाम हो, उपहार हो। उहाँ उपहार दिन रुचाउनुहुन्छ, उहाँ हरेक असल कुराहरूको दाता हुनुहुन्छ। याकुबको सत्रमा त्यही भनेको छ, हरेक असल दान माथिबाट आउँछ। जब हव्वाले गर्भधारण गरिन्, उनले यसरी भन्थे, परमप्रभुबाट मैले एउटा पुरुष पाएँ। त्यसैले छोराछोरीहरू भनेको धेरैले सोचे अनुसार बोझ होइनन्। छोराछोरीले तपाईँको भविष्यलाई अन्धकार बनाउँदैन, त्यसरी कतिले भन्छन् पहिला कति कमाऊ, अनि ठिक होस् अनि बल्ल हामी सन्तान जन्माउला। तर यो परमप्रभुमाथिको विश्वासको कमी भएको देखिन्छ। त्यसै परमेश्वरको उपहारलाई नै भन्नु, एकछिन पक्नुहोस् भन्नु, त्यसैले हामीले जेसुकै सोच्यो भने बाइबल नै आधिकारिक पुस्तक हो, बाइबलले भन्छ र इनाम हुनु त्यसैले हामीलाई एउटा जिम्मेवारी छ उनीहरूलाई उनीहरूको वास्ता गर्नु, उनीहरूलाई प्रेम गर्नु, प्रभुको लागि हुर्काउनु, परमप्रभुमा उनीहरूको स्याहार सुसार गर्नु। होइन, तपाईँ आफ्नो नानीहरूलाई कसको निम्ति हुर्काउँदै हुनुहुन्छ, नानीहरूलाई कसरी हेर्नुहुन्छ तपाईँहरू, अनि मैले नानीहरूले जहिले पनि आशिष ल्याउँछन् किनभने उनीहरू परमेश्वरको इनाम हुन्, उहाँको आशिष हुन्, उनीहरू जहिले पनि आशिष ल्याउँछन्। खालि हामीले उनीहरूलाई प्रभुको तरिकाले हुर्काउन जानेनौँ भने चाहिँ उहाँको तरिकाको आशिष हामी पाउन सक्दैनौँ। त्यसैले हामीले प्रार्थना गर्नुपर्छ हाम्रो नानीहरूलाई हुर्काउनको लागि हामीलाई अझै बुद्धि दिनुहोस् है, आफ्नो नानीहरूको लागि प्रार्थना गर्नुहोस्, आफ्नो लागि प्रार्थना गर्नुहोस्। तपाईँको नानीहरू चाहिँ उहाँको निम्ति आशिष भएको उहाँ चाहनुहुन्छ। रुथ 4:13 हेरौँ, यहाँ प्रभुले यसरी लेख्नुभएको छ, यहाँ पवित्र आत्माले यहाँनिर परम प्रभुले उनलाई गर्भधान दिनुभयो। अनि यहाँबाट के देख्छ भने गर्भमा आएको नानी चाहिँ परमप्रभु आएकोबाट भएको हुनाले गर्भपतन गर्नु चाहिँ एकदम ठुलो पाप हो, त्यो हत्या हो। जोसुकैले विश्वासी मात्र होइन अविश्वासी उहाँलाई नचिन्नेहरूले गर्नु, गर्भपतन गर्नु चाहिँ ठुलो पाप हो। धेरै नेपालीहरूले यो अभ्यास गर्छन्, डक्टरले त्यो बच्चालाई टुक्रा टुक्रा पार काट्छ निकाल्छ, यो हत्या हुन्छ प्रभुलाई, प्रभुले एकदम घृणा गर्नुहुन्छ। परमेश्वरले फारोलाई इन्साफ गर्नुभयो किनभने फारोले साना नानीहरूलाई मारेका थिए, परमेश्वरले हेरोदलाई इन्साफ गर्नु किनभने हेरोदले पनि साना नानीहरूलाई मारेका थिए। अनि परमेश्वरको इन्साफ यो संसारमा आउँछ किनभने यहाँ यो अभ्यास गरिन्छ है, त्यसको बारेमा हामी अझै हेर्नेछौँ। अहिले विशेष गरी व्यभिचारी व्यभिचारिणीहरूले गर्भपतनको अभ्यास गर्न चाहन्छन्, उनीहरू विवाहमा बाँधिएका छैनन्, तर यहाँसम्म कि वैवाहिक सम्बन्ध बाँधिएका जोडीहरू पनि अभ्यास गर्छन् नेपालमै पनि। गर्भमा आएको बच्चा परमेश्वरको काम हो, उहाँको इनाम, यसमा हामीले हाम्रो कुनै पनि यसलाई हटाउने हाम्रो अधिकार छैन। गर्भपतन चाहिँ 54 देशहरूमा वैधानिक रहेछ, पुरै विश्वभरि अझै बढी होला। नेपालमा चाहिँ नेपालमा पनि यो वैधानिक भइसकेको छ 14 अगाडि 2060 सालमा। नेपालको जनसङ्ख्या कति छ, 3 करोड 3.5 करोड होला अहिलेको कम्तीमा, तर विश्वभरिमा 1 वर्षमा 4-5 करोड नानीहरूलाई गर्भमै मार्ने काम गरिन्छ, 4-5 करोड। नेपालमा पनि 1000 गर्भवती आइमाईहरूमा 42 गर्भपतन गराउँछ, भनेपछि कति धेरै छ होला। काठमाडौँमा मात्रै गएको 2073 सालमा काठमाडौँमा मात्रै, अझ त्यहाँ पनि यो वैधानिक अधिकार पाएको क्लिनिकहरूमा मात्रै 1600 स्त्रीहरूले गर्भपतन गराए, जसमध्ये 500 चाहिँ 20 मुनि थियो, त्यो व्यभिचारबाट जन्मेको पक्कै पनि। विश्वासीहरू चाहिँ हामीलाई कानुनले दियोस् नदियोस् हाम्रो सबभन्दा ठुलो कानुन चाहिँ के हो, बाइबल हो, अनि उहाँको नजरमा जे ठिक छ त्यो जाँच्नु हो। बच्चाको विकास कसरी हुन्छ गर्भमा त्यो अलिकति बताउन चाहन्छु। यहाँ 21 दिनमा चाहिँ बच्चाको मुटु धड्किन थाल्दो रहेछ, अनि 21 दिनमा चाहिँ उसको शरीरमा रगतको प्रवाह सुरु भइसक्छ 21 दिनमा नै। 45 दिनमा चाहिँ त्यो बच्चाको मस्तिष्कले काम गर्न थालेको छ, यसको तरङ्गहरू चाहिँ मिसिनले टिप्न सक्छ, डक्टरले मिसिन लाने मस्तिष्कले काम गरेको तरङ्गहरू टिप्न सक्छ। 8-9 हप्तामा उसको आँखाको पलकहरू बन्न थालिसकेको हुन्छ, अनि कपालहरू पनि उम्रिन थालेको हुन्छ। 9-10 हप्ता भनेको 2.5 महिनामा उसले आफ्नो औँला चुस्न थाल्छ, उफ्रिन थाल्छ, निधार खुम्चाउँछ, निल्न थाल्छ, जिब्रो चलन थाल्छ। 12-13 हप्ता भनेको झन्डै 3 महिनामा उसको नङ हुन्छ, अनि साथै यो फिङ्गर प्रिन्ट पनि हुन्छ, विशेष यो छाप जुन छ नि प्रयोग दिनुभएको कोही समय हुँदैन, त्यो पनि उसले पाइसकेको हुन्छ। अनि त्यो साथसाथै उसको यो रगतको नसाहरू पनि उसको बनिसकेको हुन्छ, बोल्न सक्ने भइसकेको हुन्छ, उसको यो स्वर तन्तु वा वाक तन्तु बनिसकेको हुन्छ, पुरै बनिसकेको हुन्छ। उसलाई दुख्न थाल्छ, त्यसपछि दुख्न पनि थाल्छ, ऊ छस्किन पनि थाल्छ। 14 हप्तामा चाहिँ आमाले पेटभित्र बच्चा चलेको थाहा पाउन थाल्छ है। अनि 15 हप्तामा चाहिँ उसको जिब्रोको स्वाद दिने सबै तन्तुहरू विकास भइसकेको हुन्छ। 16 हप्तामा चाहिँ उसको आँखी भाउ परिलेहरू हुन्छ, ले समाउन सक्छ, लाठी हान्न सक्छ, पल्टिन सक्छ। 20 हप्तामा चाहिँ बच्चाले आफ्नो आमाको स्वर सुनेर चिन्न सक्ने पनि हुन्छ। फेरि भित्र गर्भभित्र चिन्न सक्छ उसले आफ्नो आमाको स्वर। त्यही भएर पनि जन्मिन बित्तिकै आमाले लिएर बोल्न थाल्यो भने चुप लाग्छ, किनभने चिनिसकेको छ स्वर नजन्मिँदै। तर अब गम्भीर कुरा, गर्भपतन गराउने थुप्रै तरिकाहरू छ। त्यो भिडियो देखाउन चाहेको थियो तर त्यो तपाईँले हेर्न सक्नुहुन्न भनेर मैले, हुन त त्यो एउटा एनिमेसनमा थियो, कार्टुन बनाएको थियो, तै पनि तपाईँले हेर्न सक्नुहुन्न। मेरो हृदय पनि धेरै चिया चिया भएको जब त्यो मैले हेरेको थिएँ। केही तरिकाहरू छ गर्भपतन गराउने। एउटा चाहिँ हो सक्सन भन्छ, सक्सन एस्पिरेसन भनेको चाहिँ तान्ने। भ्याक्युम क्लिनर थाहा छ, कसलाई हात उठाउनु छ? धेरै थाहा छ। भ्याक्युम क्लिनर भनेको चाहिँ अब हाम्रो कार्पेट सफा गर्नलाई भ्याक्युम क्लिनर गर्नुपर्छ, जसले चाहिँ फोहोर तान्छ भित्र, सोच्ने काम गर्छ। त्यस्तै गरी जब सबैभन्दा बढी चलन चल्तीको तरिका चाहिँ यही हो गर्भपतन गराउने। यो चाहिँ 3 महिनाभित्र यो विधि अप्नाउँछ। 3 महिनाभित्रसम्म छ भने चाहिँ यो चाहिँ तानेर निकाल्ने काम गर्छ। यो भ्याक्युम मेसिन चाहिँ हाम्रो घरमा प्रयोग गर्ने भन्दा 20-30 गुणा बढी बलियो हुन्छ, तान्न सक्ने हुन्छ। अनि के गर्छ भने यो भ्याक्युमलाई चाहिँ एउटा सानो 9 इन्चीको प्लास्टिकको पाइपसँग जोडिन्छ, जुन चाहिँ यति मोटो हुन्छ। अनि यो पाइप चाहिँ उसको गर्भमा पुर्याइन्छ, अनि त्यसलाई मिसिन चलाइन्छ जसले, अनि सानो एउटा पिनले चाहिँ त्यो साललाई पल पनि काम गर्छ। त्यहाँबाट जब मिसिन चलाइन्छ त्यो सालको सबै पानी निस्किन्छ, साथै बच्चा चाहिँ अब टुक्रा टुक्रा भएर त्यो पाइपबाट जान्छ, टुक्रा टुक्रा हुन्छ, त्यो पाइपमा अट्छ त्यो बेलासम्म। तर मानव बच्चा अब पाइपमा नअट्ने भयो, के गर्ने? अब के गर्छ भने अर्को चाहिँ डिएनसी मेथड भनिन्छ, डाइजेसन र क्युरेटेस। यो चाहिँ के गर्छ भने बच्चालाई एउटा कैँची जस्तो हुन्छ नि, कैँचीको टुप्पोमा चाहिँ च्याप्ने हुन्छ, त्यसले केही समात्यो भने छोड्दैन, एकदम कडा खालको च्याप्ने हुन्छ। त्यो च्याप्ने चाहिँ पाठी घरसम्म पुर्याएर पहिला बच्चाको खुट्टा भेट्छ नि, तान्छ, अनि त्यसपछि अर्को खुट्टा तान्छ, अनि हात तान्छ, अनि टाउको ठुलो छ आउन सक्दैन भने त्यसले पहिला टाउको फुटाइन्छ, अनि पालैतिर निकालिन्छ। अनि के गर्छ भने डक्टरले चाहिँ त्यो सबै टुक्रालाई राखेर हेर्नुपर्छ, पुरै बच्चा आयो कि आएन, खुट्टा, दुईवटा खुट्टा, पेट, टाउको, सबै जोडेर हेर्नुपर्छ। अनि यसरी पनि बच्चालाई काटकुट पारेर टुक्रा टुक्रा पार्ने गरिन्छ। तर बच्चा अझै ठुलो भएको छ भने चाहिँ अर्को डिएनएक्स भन्ने मेथड हुन्छ, आंशिक जन्म। अब बच्चा पुरै जन्मेको छ भने त्यो मार्नु पाइन, त्यो हत्या हुन्छ भने सोध्छ उनीहरूले। त्यसरी के गर्छ भने पहिला बच्चाको शिर निकाल्दैन, किन शिर निकाल्नु भनेको जन्म जस्तै हो, त्यसैले पहिला उसको खुट्टा निकाल्छ, पेट निकाल्छ, हात निकाल्छ, अनि गर्दन मात्रै बाँकी रहन्छ उसको आमाको शरीरभित्र चाहिँ गर्दन मात्रै हुन्छ। अब त्यो पुरै शरीर निकाल्यो भने त्यो बच्चा जन्मियो, उसलाई मार्न पाइँदैन। त्यसैले गर्भभित्रै मार्नलाई के गरिन्छ भने एउटा लामो कैँची हुन्छ, अनि उसलाई घोप्टो पारेर राखेको हुन्छ, उसको खुट्टा हात तल हुन्छ, चलिरहन्छ त्यो बेलासम्म, किनभने समय भएछ नि जन्मिने, तर चलिरहन्छ। अनि उसको चाहिँ पछाडिबाट चाहिँ त्यो कैँची छिराइन्छ, टाउको पाल पारिन्छ, अनि कैँचीलाई फटाइन्छ। अनि अब त्यसपछि के गरिन्छ भने चाहिँ, अनि त्यहाँ उसको टाउकोभित्र चाहिँ त्यो अहिलेको मिसिन छिराइन्छ, भ्याक्युम मिसिन, अनि पहिला चाहिँ बिधि निकालिन्छ, अनि त्यसपछि बल्ल बच्चा एकदम किन बल्ल मऱ्यो, अब जन्मिँदा त्यसलाई मार्न पाइँदैन। थुप्रै अरू तरिकाहरू छन्। एउटा तरिका चाहिँ के गरिन्छ भने एउटा सुई लगाउने गरिन्छ, त्यो सुई चाहिँ बच्चा पेटभित्रै हुँदाखेरि त्यसलाई मार्ने सुई हो, त्यो चाहिँ पेटभित्र छिराएर उसको टाउकोभित्र छिराइन्छ। त्यसरी उसले त्यो दुःख, उसले त्यो चाल पाउँछ, उसलाई दुख्छ, तर त्यो मतलब छैन। अनि त्यो सुई उसको टाउकोभित्र छिराइन्छ, अनि लगाइन्छ, अनि के हुन्छ, बच्चा मर्छ। कतिपयसम्म बच्चा मरेको हुँदैन, अनि त्यसले चाहिँ के पनि गर्छ भने उसलाई चाहिँ समय नहुँदै प्रसूति वेदना लाग्छ, अनि घरमा छ भने चाहिँ डक्टरले भन्छ आहा चिम्लिनु नहेर्नु, किनभने उसले बच्चा हेऱ्यो भने माया लाग्छ भने नहेर्नु भन्छ, टोइलेटमा गएर बस्नु, नहेर्नु, बच्चा जन्माउनु, त्यसपछि हामी हेरेर सबै गर्छौँ, केही पनि नहेर्नु भन्छ। अनि कहिलेकाहीँ चाहिँ हस्पिटल पुग्छ, भ्याउँछ उनीहरू, अनि हस्पिटलमा जन्माउँछ, अनि कहिलेकाहीँ त्यो बच्चा मरेको हुँदैन। अनि उसलाई के गरिन्छ, ल त्यतिकै छोडिन्छ, आफै मरोस् भनेर है। अनि यसरी अरू चाहिँ औषधिहरूबाट गरिन्छ, अनि विभिन्न तरिकाहरू छ। यो चाहिँ हत्या हो। बाइबलले भन्छ परमेश्वरले मानिसलाई उहाँको स्वरूपमा सृष्टि गर्नुभएको, अनि यो चाहिँ कहाँबाट आयो मान्छे बहादुरबाट आयो भन्ने शिक्षाबाट गर्भपतनलाई सजिलो भएको किनभने मान्छे बहादुर पशु हो केही पनि होइन अनि उसलाई मार्न सकिन्छ मान्छे केही पनि होइन भन्ने खालको सिद्धान्तबाट आएको तर हामीलाई थाहा छ परमेश्वरले सबै कुराहरू बोलेर सृष्टि गर्नु तर मान्छेलाई उहाँले आफ्नो हातले बनाउनु भयो उसको नाकमा जीवनको सास फुट्नु भयो मानिस परमेश्वरको स्वरूपमा बनाइएको छ मान्छे बहादुरबाट आएको होइन बरु बहादुरहरूलाई पनि दुःख लाग्छ अरे कहिले कि हामीलाई किन मान्छेको पुर्ख बनाइदिएको होला भनेर मान्छेको मूर्खता र दुष्टता देखेर अर्को कुरा चाहिँ परमेश्वरले मानिसलाई निर्दोष रगत बगाउन मनाई गर्नुभएको छ बाइबलमा 20 पटक निर्दोष रगत बगाउन मनाई गरेको कुरा लेखिएको छ व्यवस्था 19 हामी फेरि हेरौँ व्यवस्था 19 10 व्यवस्था 19 10 लेखेको छ फलस्वरूप तिम्रो देशमा जो परमप्रभु तिम्रा परमेश्वरले तिमीलाई पैतृक सम्पत्तिको रूपमा दिनुहुन्छ कुनै निर्दोष रगत नबगाइयोस् र त्यो रगतको दोष तिमीमाथि नआओस् गर्भमा रहेको बच्चा जस्तो निर्दोष व्यक्तिको हुन्छ होला अनि निर्दोषको हत्या गर्नु परमेश्वरलाई घृणा लाग्छ घृणा गर्नुहुन्छ हितोपदेश 6 त्यही भनेको छ निर्दोषको रगत बगाउने हात मैले घृणा गर्नुहुन्छ 7 कुरा मध्ये एउटा थियो अब विज्ञानले के भन्छ बच्चालाई पेटभित्र भएको बच्चालाई भ्रूण भन्छ होइन भ्रूण उसको उसको आयु त भ्रूण मात्रै हो तर बाइबलले गर्भभित्र रहेको बच्चालाई बालक भनेको छ उत्पत्ति 25 छ त्यसरी हेरौँ त उत्पत्ति 25 अध्याय 22 याकुब र एसाव उनीहरू गर्भमा छन् पति 25:22 भनेछ अनि बालकहरू तिनको कहाँ गर्भभित्र त्यसैले गर्भभित्रलाई भ्रूण भनेको छैन यो यो विकासवादको सिद्धान्तले गर्दाखेरि यो भ्रूण भने केही पनि होइन भन्ने खालको सोचाइ छ तर बाइबलले भनेछ गर्भभित्र भएको ती मानिसहरू चाहिँ बालक भनेछ त्यो उनीहरूलाई बालक भनेर सम्बोधन गरेको छ बालकहरू तिनको गर्भभित्र एकअर्कासँग झगडा गर्न लागे त्यसैले एउटा भ्रूणलाई मार्नु भनेको एउटा बालकको हत्या गर्नु हो परमेश्वरले यर्मियालाई गर्भमा छँदै बोलाउनु भएको अगम बताउनलाई बक्तिसा दिने योना पनि थाहा होला जब मरियमले आएर इलिसिबालाई सलाम भनिन् उसको गर्भमा भएको बच्चा उफ्रियो भनेको छ परमेश्वरको आत्माले भरियो भनेको छ साथै गर्भभित्र रहेको बच्चाको नियम चाहिँ के छ नि प्रस्थान 21 हेरौँ परमेश्वरले गर्भभित्र रहेको बच्चाको बारेमा पनि स्पष्ट नियम दिनुभएको छ बाइबलमा प्रस्थान 21 अध्याय 21 गर्भभित्र रहेको बच्चालाई चोटपटक पुग्यो भने के हुन्छ के नियम थियो प्रस्थान 21:22-23 यदि मानिसहरूले झगडा गरे अनि गर्भवती स्त्रीलाई हिर्काए उनीहरू झगडा गर्दैछन् तर त्यहाँ गर्भवती स्त्री छ उसलाई लाग्यो र यसको गर्भ तुह्यो तर अरू हानि भएन भने यस स्त्रीको पतिले त्यसमाथि निर्धारित गरे अनुसार निश्चय नै त्यसले बिगो तिरोस् त्यसले न्यायकर्ताले तोके अनुसार दियोस् तर कुनै हानि भयो भने तिमीले प्राणको बदलामा प्राण दिन त्यसैले गर्भभित्र रहेको बच्चालाई चोटपटक पुग्यो भने पनि त्यहाँ गम्भीर दण्डको व्यवस्था थियो त्यो गम्भीर अपराधको रूपमा हेरिन्थ्यो त्यसलाई. त्यसरी घरभित्र भएको बच्चालाई कुनै पनि तरिकाले हत्या गर्नु, मार्नु पाप हो. त्यसो जब तपाईँहरू पढ्नुहुन्छ बाटोमा सुरक्षित गर्भपतन भनेर, के त्यो सुरक्षित छ? छैन. त्यहाँ एउटा निर्दोषको रगत बगेको छ, मरेको छ, उसलाई मारिएको छ. कुनै पनि गर्भपतन सुरक्षित हुँदैन. अनि यो गम्भीर अपराध हो. भजन सङ्ग्रह 139 पनि हेरौँ कसरी परमेश्वरले गर्भभित्र भएको बच्चालाई रचना गर्नुहुन्छ, निर्माण गर्नुहुन्छ, बनाउनुहुन्छ. दाउदले यो कुराको व्याख्या गरेका छन् भजन सङ्ग्रह 139. को 13 पदबाट हामी हेर्नेछौँ 16. किनभने तपाईँले मेरो अन्तस्करणलाई आफ्नो अधिकारमा लिनुभएको छ, मेरी आमाको गर्वमा तपाईँले मलाई ढाक्नु भएको छ. म तपाईँको प्रशंसा गर्नेछु किनभने म भययोग्य र आश्चर्यपूर्ण रीतिले बनाइएको छु. तपाईँका कामहरू अद्भुत छन् अनि मेरो प्राणले यो कुरा राम्ररी जान्दछ. जब म गुप्तमा बनिए, जब म पृथ्वीका सबभन्दा तल्ला भागहरूमा भनेको गर्भभित्र कुरा गरिरहेको छ जहाँ देख्न सकिन्न, निपुणता साथ बुनिए, तब मेरा हड्डीहरू तपाईँबाट लुकेका थिएनन्, मेरो तत्त्व बनि नसक्दै तपाईँका आँखाले ती देखे, अनि मेरा जुन अङ्ग प्रत्यङ्गहरू लगातार बनिँदै गइरहेथे तीमध्ये एउटै पनि नहुँदा नै ती सब तपाईँको पुस्तकमा लेखिसकिएका थिए. त्यसैले जब यहाँ 13 पदमा दाउदले अन्तस्करण भन्दैछ, तपाईँले मेरो अन्तस्करणलाई आफ्नो अधिकार लिनुभएको छ. अन्तस्करण भन्ने शब्दले मान्छेको अभौतिक भागलाई जनाउँछ, जस्तै उसको हृदय, उसको प्राण, उसको आत्मा. त्यसै अन्तस्करण र हृदय भन्ने चाहिँ एकदम नजिकको शब्दहरू भएको हुनाले अन्तस्करण भनेको चाहिँ मान्छेको इच्छा, चाहना, भावना, मनहरू हुने केन्द्रलाई जनाउँछ. अनि यो उहाँको अधिकारमा थियो गर्भभित्र भएन. त्यसैले परमेश्वरले चाहिँ हरेक मानिसलाई बनाउनु भएको हो. त्यसैले गर्भधारण भएको व्यक्ति उसको शरीर नबनेको भए पनि उसको अन्तस्करण चाहिँ हुन्छ भने हामी देख्छौँ. पुरै शरीर नबने पनि उसको अन्तस्करण हुन्छ, उसमा प्राण, उसमा आत्मा, उसमा हृदय छ. अनि दाउदको शरीरलाई रचाउने परमेश्वर हुनुहुन्छ नि हामी यहाँ देख्छौँ. दाउदले आफ्नो शरीरको जटिल जटिल कुराहरूको बारेमा कुरा गर्दैछ है. यहाँ भन्दैछ म निपुण साथ बुनिए. अनि हाम्रो शरीरलाई हेर्ने हो भने पनि हाम्रो यहाँ भएको नसाहरू, स्नायुहरू, मांसपेशीहरू यति बुद्धिमानी साथ बुनिएको छ कि यो सबै कुराहरू एउटा वैज्ञानिकलाई दिने हो भने उसले 1000 वर्षलाई पनि बनाउन सक्दैन. त्यसरी नसाहरू के राख्यौँ, स्नायुहरू के राख्यौँ, मांसपेशीहरू राख्यौँ, हड्डीहरू राख्यौँ, उसले यो बुन्न सक्दैन. तर परमेश्वरले अति बुद्धिमानी छ अनि अति उदयको तरिकाले सबै बनाउनु भएको छ. अनि खास हाम्रो शरीरले पनि उहाँ हुनुहुन्छ भन्ने कुराको प्रमाण दिन्छ. मान्छे चाहिँ भन्छ मान्छे बाँदरबाट आए गरे, यो झुट हो, यो गलत हो. सर्वशक्तिमान र बुद्धिमान सृष्टिकर्ताको कार्यहरूमध्ये एउटा मानिस पनि हो. त्यसैले दाउदको बारेमा ऊ नबन्दै प्रभुको पुस्तकमा लेखिएको कुरा गर्छ नि 16 पदमा. फेरि हेरौँ यहाँ 16 पद, मेरो तत्त्व बनि नसक्दै तपाईँका आँखाले ती देखे, मेरा जुन अङ्ग प्रत्यङ्गहरू लगातार बनिँदै गइरहेथे तीमध्ये एउटै पनि नहुँदा नै ती सब तपाईँको पुस्तकमा लेखिसकिएका थिए. त्यसैले परमेश्वर हरेक गर्भधानको पछाडिमा हुनुहुन्छ. हामी कहिले पनि यो हिम्मत नगरौँ, हामीले कहिले पनि यसलाई अरूले गर्छ भने पनि हामीले सहमति जनाउनु भएन. तपाईँको आफन्तहरूले भन्ला म चाहिँ यस्तो गर्दैछु मलाई सहायता चाहियो होइन यो पाप हो तपाईँहरू यसमा सहभागी हुन सक्नुहुन्न तपाईँले होस् तपाईँको छिमेकीले जोसुकै होस् त्यसमा तपाईँले अँ हो राम्रो अँ त्यो कहिले पनि तपाईँको मुखमा निस्कोस् तपाईँले वचनअनुसार बोल्नुपर्छ तपाईँले अरूसँग व्यवहार गर्दा वचनअनुसार व्यवहार गर्नुपर्छ अनि बोल्दा उनीहरूले खिस्टा देख्छन् हामी उनीहरू जस्तै बोल्छौँ उनीहरू जस्तै व्यवहार गर्छौँ उनीहरू के होमा हो थप्छ भने कहिले उनीहरूले खिस्टा देख्छन् कहिले उनीहरूले ख्रिस्टको बारेमा बुझ्छन् तपाईँको जीवन तपाईँको बोली तपाईँ कुन कुरामा सहमत हुनुहुन्छ आफ्नो छिमेकीसित कुन कुरामा सहमत हुनुहुन्न भन्ने कुराबाट परमेश्वरको गुण देखिन्छ तर कति विश्वासीहरू बेहोसियारी भएर बोल्छन् गर्भवतन कुरो एकतिर राख्छन् तर अरू कुराहरूमा पनि अनि यो चाहिँ राम्रो गवाही होइन हामीलाई त्यो कुनै पनि अधिकार दिएको छैन त्यसैले होसियार हुनुहोस् यो कुरामा गर्भधान प्रभुबाट गाउँ म भन्छु त्यो चक्की खान पनि होसियार हुनुहोस् राम्रो सोच्नुहोस् वचनले त्यो दिँदैन तपाईँलाई भजन सङ्ग्रह 106 जाउँदैछ हामी अध्याय 38 मूर्ति पूजकहरूले चाहिँ आफ्ना छोराछोरीलाई मार्थे आगोमा चढाउँथे प्रलय घिनलाग्दो कुरा थियो 106:38 बाद यहाँ हुन्छ र निर्दोष रगत आफ्नै छोराहरू र आफ्नै छोरीहरूको रगत बगाए जसलाई उनीहरूले कनानका मूर्तिहरूका निम्ति बलि चढाए र त्यो देश रगतले अशुद्ध भयो मूर्ति पूजकहरूले आफ्ना छोराछोरीलाई यसरी गर्ने गर्थे मार्ने गर्थे मूर्तिहरूको निम्ति बलिदान चढाउँथे आज मान्छेले आफ्नो स्वार्थको निम्ति बलिदान चढाउँछन् विश्वासीलाई त्यो अधिकार दिएको छैन रुखमा फर्क्यो रुख 4:13 स्पष्ट बताएको छ परम प्रभुले उनलाई गर्भधान दिनुभयो अनि उनले एउटा छोरा जन्माइन् अब हामी लगभग अन्ततिर छौँ 14 हामीहरू रुख 4:14 अनि स्त्रीहरूले नाओमीलाई भने परम प्रभु धन्य कहौँ जसले आज तिमीलाई छुटाउनेवाला नातेदार बिना छोड्नु भएको छैन र इसरायलमा उनको नाम प्रसिद्ध होस् अनि 14 पूरै सहरले अब बुझेको छ कि यो सबै घटनाक्रमहरू नाओमी रुथ आउनु बोजसँग भेट्नु यो सबै घटनाक्रमहरू चाहिँ परमप्रभुबाट भएका हो भएको त्यसैले अब उनीहरूले परमप्रभुलाई धन्यको भन्दैछ अनि चाबी पदहरूमध्ये एउटा यो पनि हो यो पद चाहिँ यो सब घटनाहरू किन भयो भन्ने कुराको व्याख्या गर्दैछ यहाँ भन्दैछ परमप्रभुले नातेदार बिना छोड्नु भएन परमप्रभुले यो गर्नुभयो उहाँ धन्य कहाउनु भन्दैछन् त्यसरी परमप्रभु नै हुनुहुन्थ्यो जसले रुथलाई आफू कहाँ खिच्नु भयो परमप्रभु नै हुनुहुन्थ्यो जसले रुथको हृदयमा कायल पर्दै हुनुहुन्थ्यो सत्य परमेश्वरले पछ्याउनलाई निर्णय गर्नलाई परमप्रभु नै हुनुहुन्थ्यो जसले रुथको खुट्टाहरूलाई चाहिँ बोजको खेततिर डोर्याउनु भयो परमप्रभु हुनुहुन्थ्यो जसले बोजको हृदयमा रुथसँग विवाह गर्ने मन हाल्नुभएको थियो अनि परमप्रभु नै हुन्थ्यो जसले चाहिँ त्यो अर्को नातेदारबाट चाहिँ बोजलाई बाटो बनाइदिनु भयो अनि यहाँ के देख्छ भने परमप्रभु चाहिँ हाम्रो जीवनमा सार्वभौम त चाहनुहुन्छ हाम्रो जीवनबाट सार्वभौम राज्य गर्न चाहनुहुन्छ अनि यहाँ के पनि देख्छ भने उहाँले आफ्नो योजना पुरा गर्नलाई सबै कुराहरू जस्तो भए पनि उहाँले आफ्नो इच्छा चाहिँ योजना आफ्नो योजना पुरा गर्नु नै हुन्छ उहाँले बाइबल देख्छौँ धेरैपल्ट ख्रिस्ट संसारमा नआउनुहोस् भनेर इसरायल अनि यहुदा कुल अनि त्यही माथि राजाहरूको कुलमाथि सैतानले धेरै आक्रमण गरेको थियो ख्रिस्टको जन्म नहोस् भनेर तर परमेश्वरले हरेक अवस्थाबाट ल्याउनु भयो दाउदको वंशबाट ख्रिस्ट जन्मिनु भयो त्यसैले यदि तपाईँ परमेश्वरको आशिष आफ्नो जीवनमा चाहनुहुन्छ भने तपाईँको विवाह चाहिँ प्रभुमा हुनुपर्छ ईश्वरीय विवाह अनि उहाँलाई काम गर्न दिनुपर्छ उहाँलाई तपाईँको योजनाहरूलाई डोर्याउन दिनुपर्छ उहाँ पर्खनुपर्छ कुनै पनि एउटा पुरुष एउटा स्त्रीलाई आफ्नो जीवनको मूर्ति नबनाउनुहोस्, प्रार्थना गर्नुहोस्, प्रभुसँग कुरा गर्नुहोस्। अनि यहाँ चाहिँ नाओमीलाई पनि आशिष दिएको देख्छ हामी 14-15 पदहरूमा। अनि यहाँ के देख्छौँ भने आज इसरायल चाहिँ एउटा छोडिएको राष्ट्र छ, सबैले उसलाई हेपेको छ, उसलाई नाश गर्न खोजेको छ, तर परमेश्वरले इसरायललाई उसको उद्धारक बिना छोड्नु भएको छैन। एक दिन ख्रिस्ट आउनुहुन्छ जुन बेला उहाँले इसरायललाई स्वतन्त्रता दिनुहुनेछ, शान्ति दिनुहुनेछ। अनि येशु ख्रिस्ट नै इसरायलको उद्धारकर्ता हुनुहुन्छ। एक दिन उनीहरूले देखेछ, उनीहरूले इन्कार गरिरहेछ, येशुलाई घृणा पनि गर्छन्, तर एक दिन उनीहरूले बिन्ती गर्नेछन्, उहाँ धन्यको हुनुहुन्छ भनेर प्रार्थना गर्नेछन्। अब 16-17 पद हामी के देख्छौँ भने नाओमीको हृदय आनन्दले भरिन्छ, नाओमीको हात एउटा बालकले भरिन्छ, त्यसरी प्रशस्तता दिनुभयो। यहाँ भन्छ अनि नाओमीले त्यस बालकलाई लिइन् र उसलाई आफ्नो छातीमा राखिन् र उसकी थाई आमा बनिन्। तिनका छिमेकी स्त्रीहरूले सबभन्दा उसलाई नाम लिए। नाओमीले एउटा छोरा जन्माएकी छन्, तिनीहरू उनको नाम उबेद राखे। उनी चाहिँ दाउदका बाबु, इसाईका बाबु हुन्। त्यसैले नाओमीको काखमा परमेश्वरले एउटा बालक दिनुभयो रुथद्वारा, उबेद। मुआबमा जाँदा सबै कुरा गुमाएको थियो, तर बाबु फर्केर आउँदाखेरि उनले सबै कुरा पाएको छ। तपाईँ संसारमा जानुहुन्छ भने सबै कुरा गुमाउनुहुनेछ, तपाईँ ख्रिस्टमा हुनुहुन्छ भने उहाँ तपाईँलाई आशिषले भन्नुहुन्छ, उहाँ जहिले पनि आशिष दिएर रुचाउने परमेश्वर हुनुहुन्छ। त्यसरी उहाँको इच्छाभन्दा बाहिर श्राप फल हिन्, उहाँको इच्छाभित्र फल र आशिष। यसरी केही प्रश्नहरू गर्न चाहन्छु, के तपाईँ उहाँको इच्छामा हुनुहुन्छ? के तपाईँ उहाँको सङ्गतिमा हुनुहुन्छ, उहाँसँग हिँड्दै हुनुहुन्छ, उहाँको घरमा हुनुहुन्छ? हामी होसियार हुनुपर्छ, हामी जे छर्छौँ हामी त्यही कटनी गर्छौँ, परमेश्वर ठट्टा मलाई हुन्न। हामी चाहिँ उहाँसँग हुनुपर्छ जहिले पनि। के अब अन्तिममा केही प्रश्नहरू गर्न चाहन्छु, के ख्रिस्ट तपाईँको लागि स्वर्गबाट आउनु भएको हो भनेर विश्वास गर्नुहुन्छ? तपाईँको छुटकाराको दाम उहाँले तिर्नुभयो, उहाँले मात्र तपाईँलाई छुटकारा दिन सक्नुहुन्छ भनेर विश्वास गर्नुहुन्छ है? कति मान्छेले गर्दैन, कति मान्छेलाई त म नरक जाँदैछु भन्ने पनि विश्वास गर्न चाहँदैन, आफैलाई परमेश्वरको दृष्टिकोणले हेर्न चाहँदैन। हामीले आफूलाई अरू मान्छेहरूसँग तुलना गर्ने होइन, फलाना छिमेकी अन्त म राम्रो छु त्यो होला, तर परमेश्वरको दृष्टिकोणमा चाहिँ हामी कस्तो छौँ यदि ख्रिस्टमा छैनौँ भने? उहाँको दृष्टिकोणमा चाहिँ हामी कुन अवस्थामा छौँ यदि ख्रिस्टमा छैनौँ भने? हामी अनन्त दण्ड र नरकको बाटो हुने थियौँ, तर परमेश्वर धन्यवाद होस् हामीले कहिले पनि नसोचेका, कसैले पनि नचिताएको कुरा चाहिँ उहाँले आफ्नो पुत्रद्वारा गर्नुभयो। कसले सोचेको थियो र, कसले प्रभुलाई पुत्र पठाइदिनुहोस् भनेको थियो र, कसलाई यस्तो आएको थियो र, जो पनि आफूलाई प्रमाणित गर्न खोजिरहेको थियो, तर यो परमेश्वरको योजना थियो। उहाँले भन्थ्यो तिमीहरू सक्दैनौ, त्यसैले म मेरो पुत्र पठाउँदैछु। ती गम्भीर हुनुहुन्छ ख्रिस्टको बारेमा? तपाईँहरू नयाँहरू पुरानोहरू सबैजना के गम्भीर हुनुहुन्छ ख्रिस्टको बारेमा? ख्रिस्ट तपाईँको पापको लागि मर्नुभयो, यो कुरालाई गम्भीरतापूर्वक सोच्नु भएको छ? किन उहाँको बलिदान बाहेक अरू कुनै पनि तरिकाले हामीले जीवन पाउन सक्दैनौँ। अन्तिममा तिनवटा सत्यताहरू यो खण्डबाट फेरि यहाँ पुनर्विचार गरौँ, पुरै पुस्तकबाट वास्तवमा हामीले हामीलाई सम्झना गर्न सक्छौँ। पहिलो कुरा चाहिँ परमेश्वरको कामहरू हामी देख्छौँ, उहाँको कामको सानो सानो डिटेलहरू देख्छौँ हामी रुथको पुस्तकमा। कसरी उहाँले ढोर्याउनुहुन्छ, कसरी उहाँले प्रबन्ध गर्नुहुन्छ, अनि हामीले कसरी सिक्न सक्यौँ यो रुथको पुस्तकलाई? नयाँ नियमको प्रकाशमा, अनि पुरानो नियमलाई बुझ्ने एउटा तरिका भनेको नयाँ नियमको प्रकाशमा अध्ययन गर्नु, पुरै बाइबलको प्रकाशमा अध्ययन गर्नु। बल्ल हामीले परमेश्वरको डिटेलहरू चाहिँ राम्रोसँग देख्न थाल्छौँ यहाँ। दोस्रो कुरा चाहिँ परमेश्वर हाम्रो जीवनमा परमेश्वरको सार्वभौम हात हामी देख्छौँ। अहिले पनि भने रुथको निर्णयहरू, रुथ शिलाबाला टिप्न आउने कुराहरू, बोझलाई भेट्ने कुराहरू, यो सबै कुराहरू अनि बोजले उसँग विवाह गर्ने कुराहरू, यो सबै कुराहरू प्रभुले डोर्याउँदै हुनुहुन्छ यहाँ, कि तपाईँको जीवनलाई प्रभुले यसरी डोर्याउँदै हुनुहुन्छ है, डोरिनु दिनुभएको छ तपाईँहरूले। अनि उहाँको निम्ति, उहाँको निम्ति हामी बचाइएका हौँ। तेस्रो कुरा चाहिँ के देख्छ भने उहाँको पुत्र येशूलाई यो संसारमा पठाउनलाई उहाँको अनन्त योजना पनि देख्छौँ हामी यहाँ। खास पुरै बाइबलको शिक्षा नै यही हो, मुख्य विषय वस्तु यही हो, उहाँको पुत्र येशू ख्रिस्ट, उहाँको पुत्र येशू ख्रिस्ट। तपाईँको जीवनको मुख्य सिद्धान्त, मुख्य विषयवस्तु नै को हुन्छ, कसलाई प्रचार गर्दैछ आफ्नो जीवनबाट है? तपाईँको नानीहरूको लागि के योजना छ, तपाईँको कसरी प्रार्थना गर्दै हुनुहुन्छ, विचार गर्नुहोस्। परमेश्वरले हामीलाई विश्वको अरू ठाउँमा होइन तर नेपालमा अनि यहाँ जन्म दिनुभयो, यो उहाँको योजना हो। किन उहाँको योजना छ नेपालमा सुसमाचार पुर्याउने, तपाईँ दाजुभाइहरू यसमा सहभागी हुनुपर्छ, दिदीबहिनीहरू पनि आफ्नो नानीहरूलाई प्रभुको कामको लागि तयार गर्नुपर्छ, तपाईँहरूको काम हो। त्यसैले प्रार्थना गर्नुहोस् आफ्नो निम्ति, नानीहरूको निम्ति, खेतालाहरूको निम्ति, अनि प्रार्थना गर्नुहोस् कि तपाईँले हरेक दिन कोही न कोहीलाई सुसमाचार सुनाउन सक्नुभएको होस्, तपाईँको नानीहरूले प्रभुलाई चिनन्, सत्यको ज्ञानमा आउन्, अनि हामीहरू रुथको पुस्तकमा चाहिँ एलिमेलेक जस्तो होइन जसले आफ्नो परिवारलाई मोहमा डोरे, तर हामीहरू अब्राहम जस्तै हुनुपर्छ जसले आफ्नो परिवारमा परिवारलाई परमेश्वरमा डोरे। हामीहरू नाओमी जस्तो होइन पछि हटेको विश्वासी, तर हामी रुथ जस्तै हुनुपर्छ हरेक दिन हामी अघि बढिरहेको। रुथको चरणहरू बुझ्नु भएन, एक अध्यायमा बाहिर छ, दुई अध्यायमा शिलावाला टिप्दैछ, तीन अध्यायमा बोअजको चरणमा छ, चार अध्यायमा बोअजको पत्नी भएको छ। झन् नजिक, झन् नजिक, झन् नजिक हामी यसरी बढ्दै जान सकौँ। अनि यी सबै कुराहरूमा हामीले मुख्य ख्रिस्टलाई हेऱ्यौँ, जसले हाम्रो मूल्य तिर्नुभयो, जसले हाम्रो निम्ति आफैलाई तिर्नुभयो, उहाँको अद्वितीय प्रेमलाई हेऱ्यौँ, जुन प्रेम चाहिँ क्रुसमा पुरा भयो, त्यहाँबाहेक अन्त कतै पनि हामीले प्रेमको सिद्ध व्याख्या देख्न सक्दैनौँ हामीप्रति। परमेश्वरले यसरी गर्नुभयो, हाम्रो प्रार्थना यही हो, तपाईँहरू जसले उहाँलाई चिन्नु भएको छैन, उहाँलाई चिन्ने ज्ञानमा पनि भएको होस्, तपाईँहरू जसले उहाँलाई चिन्नु भएको छ तपाईँहरू अझै पढ्नु भएको होस् उहाँको ज्ञानमा। म छोटो प्रार्थना गर्छु अनि रुथको पुस्तकलाई हामी अन्त गर्नेछौँ। धन्यवाद प्रभु, जे जति कुराहरू सिकाइ दिनुभयो, जे जति कुराहरू तपाईँका हुन् वचनबाट हामीलाई दिनुभयो, धन्यवाद पिता। तपाईँको पुत्र ख्रिस्टलाई यसरी हेर्न, क्रुसमा उहाँको काम, हाम्रो छुटकाराको निम्ति उहाँले तिर्नुभएको दामहरू सबै कुराहरूको अध्ययन गर्न पायौँ। अनि हामी आफ्नै काममा होइन, हाम्रो आफ्नै शरीरमा होइन, तर तपाईँको पुत्रले गर्नुभएको कुरा भरोसा गर्नलाई यहाँ एक एकलाई सिकाइदिनुहोस् प्रभु, तपाईँको पुत्र ख्रिस्टलाई लिनलाई, साथै उहाँका निम्ति हामी बचाएका छौँ भन्ने कुराको सम्झना गराइदिनुहोस् हामीलाई, दिनहुँ हरेक बिहान हरेक समय, अनि हाम्रो आफ्नो स्वार्थको निम्ति होइन तर तपाईँको निम्ति जिउन सकौँ, हामी दान दिएर किनेका हौ, हाम्रो शरीर हाम्रो आत्मा तपाईँको महिमा गर्न सकौँ पिता। धन्यवाद छ, बाँकी समयहरू अध्ययनहरूको लागि धन्यवाद प्रार्थना गर्छौँ प्रभु येशूको नाममा।